नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल माघ 23 गते बुधबार, माघ शुक्ल पक्ष अष्टमी तिथि। तद अनुसार 5 फेब्रुअरी सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खा पत्रबाट लिँदैछौ। हिमाल संरक्षणमा सहकार्य गरौं शीर्षकमा गोर्खा पत्रले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। संयुक्त अधिराज्य बेलायतका अधिराज कुमार एडवार्ड पत्नी सोफीसहित मंगलबार नेपाल भ्रमणमा आउनु भएको छ। बेलायती राजपरिवारको ड्यूक अफ एडिनबर्ग समेत रहनुभएका उहाँ राजा चार्ल्स तृतीयका भाइ हुनुहुन्छ। नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उहाँले शिष्टाचार भेट गर्नुभयो। सो क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकोले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले भन्नुभयो, जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ। जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सोही सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको जानकारी राष्ट्रपति पौडेलले गराउनुभयो। सगरमाथा संवाद आगामी जेठ 2, 3 र 4 गते काठमाण्डुमा जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य विषयमा आयोजना हुनेछ। राष्ट्रपति पौडेलले नेपालको सबैभन्दा पुरानो मित्र राष्ट्र बेलायतका राजपरिवारका सदस्यबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई अझ मजबूत पार्न योगदान दिएको प्रष्ट पार्नुभयो। यो खबर गोर्खापत्रमा मूल खबरका रूपमा प्रकाशित छ। सहकारीबाट गोर्खा मीडियामा ल्याइएको रकम तलब बाहेक पनि रवि र निकिताको खातामा शीर्षकको खबरलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। सहारा चितवन बहुद्देश्य सहकारी ठगीको अभियोगमा रासोपाका संस्थापक सभापति रवि लामिछानेसहित 15 जना विरूद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ। यसैत सहारा सहकारी ठगीमा अभियुक्तको संख्या 32 पुगेको छ। यसअघि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा असोज 8 सरकारी वकिलको कार्यालयले लामिछाने लगायतलाई छुटाएर 17 जना विरूद्ध मात्र मुद्दा दायर गरेको थियो। त्यसक्रममा सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम गोर्खा मीडिया नेटवर्कमा गएको देखिएको भन्दै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार लामिछानेसहित थप 15 जना विरूद्ध मुद्दा दायर भएको हो। अदालतमा पेश भएको अभियोग पत्रमा गोर्खा मीडिया नेटवर्क स्थापनाका लागि सिड मनीका रूपमा सहारा सहकारीबाट 1 करोड़ रूपियाँ लगेको उल्लेख छ। यो सहित उक्त सहकारीबाट ठगी गरी गोर्खा मीडियामा 10,80,18,000 लगिएको दावी छ। यस्तै लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मीडियाका 814 चेक मार्फत विभिन्न ठाउँमा 48,58,22,000 रूपियाँ भुक्तानी गरिएको अभियोगमा उल्लेख छ। अभियोग पत्र अनुसार लामिछानेले सहकारीबाट गोर्खा मीडियामा आएको रकम अरूलाई दिनुका साथै आफूले समेत तलब बाहेक 27 लाख लिएका छन्। श्रीमती निकिता पौडेललाई 59,38,000 र गोपीकृष्ण मुभिजलाई 81,25,000 भुक्तानी दिएको देखिन्छ। गोर्खा मीडियाको आधिकारिक व्यक्ति हुनु अघि र अलग भइसकेपछि पनि केही चेकमा लामिछानेको हस्ताक्षरबाट कारोबार भएको भेटिएको छ। यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सोही प्रसंगलाई नयाँ पत्रिका दैनिकले भने रवि विरूद्ध संगठित मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिलको सरुवा शीर्षकमा समाचार प्रकाशित गरेको छ। सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध पूर्वाग्रहपूर्ण अनुसन्धान र अभियोजन गरिरहेको दावी यो समाचारमा गरिएको छ। सरकारी वकिलमाथि पनि प्रतिशोध साधिएको खबर छ। रवि विरूद्ध संगठित अपराधको कसुरमा मुद्दा दर्ता नगरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइटेलको सरुवा गरेको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अमेरिकी सहयोग नियोग यूएसएआईडी मार्फत आउने अनुदान निलम्बित हुँदा नेपालमा सबैभन्दा बढ़ी असर बजेट बाहिरबाट संचालित कार्यक्रममा परेको छ। बजेटमा समावेश हुने गरी अमेरिकी अनुदानका कार्यक्रम नेपालमा निकै कम रहेको अर्थ मन्त्रालयले जनाएको छ। यूएसएआईडीले नेपाल सरकारसँग पछिल्लो पटक 2022 मे 15 65 करोड़ 90 लाख अमेरिकी डलर अनुदान दिने 5 वर्ष रणनीतिक साझेदारी सम्बन्धी सहमति गरेको थियो। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार सहमति गरिएको रकममध्ये 7 करोड़ 17 लाख अमेरिकी डलर करिब 10% नेपाल सरकारको बजेटमा समावेश गर्ने गरी हो। बाँकी 58 करोड़ 73 लाख अमेरिकी डलर बजेटमा समावेश नगरी अफ बजेट अफ ट्रेजरी खर्च हुन्छ। यूएसएआईडीले नेपालमा अन बजेट अन ट्रेजरी र अफ बजेट अफ ट्रेजरी गरी दुई किसिमले सहयोग परिचालन गर्छ। प्रवक्ता भट्टराईले भन्नुभयो, अन बजेटरी अनुदान मध्ये हालसम्म 48% प्रयोग भइसकेको छ। अमेरिकी अनुदान वार्षिक बजेटमा समावेश गरेर सरकारद्वारा संचालन हुने कार्यक्रम अन्तर्गत कृषि, स्वास्थ्य, शिक्षा र समावेशी नीति सुधार सम्बन्धी छन्। स्वास्थ्य परियोजनामा 2 करोड़ 25 लाख, कृषि परियोजनामा 2 करोड़ 10 लाख, शिक्षामा 2 करोड़ 50 लाख र समावेशी नीतिमा 70 लाख अमेरिकी डलर विनियोजन गरिएको छ। यूएसएआईडीबाट नेपाल आउने 90% अनुदान एनजीओलाई शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नागरिक दैनिकमा प्रहरी विधेयक विरूद्ध संगठित प्रतिरोध गर्दै प्रहरी शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। सरकारले संसदमा दर्ता गरेको नेपाल प्रहरी विधेयकमा चरम असन्तुष्टि उत्पन्न भएको छ। प्रहरी सम्बन्धी कानून निर्माणको सन्दर्भमा सरकारले चेन अफ कमाण्ड ब्रेक गर्ने गरी राखिएका प्रावधानको विषयमा असन्तुष्टि उत्पन्न भएको हो। नेपाल प्रहरीमा माथिल्लो तहदेखि तल्लो तहसम्म असन्तुष्टि उत्पन्न भएको छ। यो असन्तुष्टि बहालवाला प्रहरीमा मात्र होइन अवकाशप्राप्त प्रहरीमा समेत देखिएको छ। यस सन्दर्भमा पूर्व आईजीपीहरूले मंगलबार प्रहरी महानिरीक्षकसँग सामूहिक छलफल गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित उच्च अधिकारीसँग उनीहरूले छलफल गरेका हुन्। सरकारले ल्याएको विधेयकको विषयमा प्रहरी प्रधान कार्यालयमा पूर्व आईजीपीहरूसँग भएको औपचारिक छलफल सम्भवत यो पहिलो हो। विधेयकमा प्रहरी संगठनलाई कमजोर बनाउने प्रावधान राखिएको भन्दै पूर्व प्रहरी प्रमुखहरूले आपत्ति जनाइरहेका त्यस किसिमको छलफल भएको हो। विधेयकको मसौदामा प्रहरी परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण गृह मन्त्रालयले गर्ने नयाँ प्रावधान थपिएको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकको अग्रपृष्ठबाटै नदी खोला बिरूवा स्थान अर्थात राउटेका नाम शीर्षकको खबर लिँदैछौ। माघ पहिलो साता घुमन्ते समुदाय राउटेको बस्तीमा 2 सन्तानको जन्म भयो। वीरेन्द्रनगर नगरपालिका 2 स्थित भेरी नदी नजिकै बस्दै आएको यो समुदायका कलहशाही र भान्टाशाहीले सन्तान जन्माएका थिए। बच्चा जन्मिएको तेस्रो दिन महिलाहरूले उनीहरूको नाम जुराए रानीघाट र गिरीघाट। राउटे समुदायले आफ्नो सन्तानको नाम कसरी राख्छन् भन्ने यो एक उदाहरण हो। भेरी नदी नजिकै उनीहरू बसिराखेको बस्तीबाट गिरीघाट खोला बग्छ। बस्तीदेखि झण्डै 1 किलोमिटर दूरीमा रानीघाट छ। बस्तीको उत्तरतिर कलहको घर थियो। त्यही घरमा जन्मेकी छोरीको नाम गिरीघाट राखियो। बस्तीको दक्षिणतर्फ भान्टाशाहीको घर थियो। भान्टाले छोरा जन्माइन्। छोराको नाम रानीघाट राखियो। राउटे समुदायले आफू बसेको स्थान, रूख, नदी, गाउँका नाम आदिबाट सन्तानको नाम राख्ने गर्दछन्। 2070 सालमा राउटे समुदाय सुर्खेतमा थियो। नायिका रेखा थापा राउटे भेट्न र उनीहरूका बच्चाहरूलाई पढ़ाउने भन्दै सुर्खेत पुग्नुभयो। केही समय उहाँले राउटे बस्तीमा बिताउनुभयो। त्यही बेला फेलेरी शाहीले छोरा जन्मदिन महिलाले उनको छोराको नाम रेखा थापा राई राख्नुभयो। दैलेखको भैरवी गाउँपालिकामा हुँदा मुखिया डिल बहादुर र झुमराल साईको कोखबाट छोराको जन्म भयो। त्यहाँ अयारका रूख धेरै थिए। उनीहरूले छोराको नाम अयार रहन गयो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोष दैनिकमा गाउँपालिकाका योजना दबाव र प्रभावमा शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। जनताको घर दैलोको सरकार हो स्थानीय सरकार। जन्मदेखि मृत्युसम्मका संस्कार र कुलोदेखि सड़कसम्मका आधारभूत सेवा र सुविधा सहजै दिनुपर्ने हो। कहाँ के आवश्यकता छन्, कहाँका जनतालाई कस्तो विकास गर्ने भनेर तथ्याङ्क बनाउने र त्यस अनुसार बजेट र योजना बनाउनुपर्ने हो। तर जनताको आवश्यकता भन्दा दबाव र प्रभावमा योजना र बजेट छनौट गर्दा जनता आधारभूत आवश्यकताबाट वञ्चित छन्। तथ्याङ्कलाई दृष्टिगत गरेर निर्माण गरिएका योजनाहरू जनताको वास्तविक आवश्यकतासँग मेल खाने र प्रभावकारी हुने विज्ञहरू बताउँछन्। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सामूहिक बलात्कार मुद्दामा सर्वोच्चको व्याख्या, एउटा महिलाले चार पुरूषलाई करणीको सहमति दिन सक्दैन शीर्षकको खबर राजधानी दैनिकमा मूल खबरका रूपमा प्रकाशित छ। सर्वोच्च अदालतले सामूहिक बलात्कार मुद्दामा कुनै पनि महिलाले चार पुरूषलाई एकै समयमा पालै पालो करणीको सहमति दिन नसक्ने भनी व्याख्या गरेको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र सारंगा सुवेदीको संयुक्त इजलासले यो व्याख्या गरेको हो। राजु परियार विरूद्ध स्वयम्भू ढ नाम परिवर्तनको मुद्दा फैसलामा पीड़ितले अदालत समक्ष चारैजना प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी गरेको बकपत्र र प्रतिवादीले करणीको तथ्यमा साबित रही परस्पर पोल गरी मौकामा लिएको बयानलाई प्रमाणको आधार मानेको छ। प्रतिवादीहरू वनबहादुर सुनवार र उर्गेन तामाङले करणी गरेको तथ्यमा साबित रही अन्य प्रतिवादी राजु परियार र सुरेन्द्र नगरकोटीलाई पोल गरी अदालत समक्ष गरेको बयान तथा पीड़ितको शारीरिक परीक्षण प्रतिवेदन फोरेन्सिक जाँच प्रतिवेदनबाट समेत पीड़ितलाई प्रतिवादीहरूले सामूहिक करणी गरेको देखिन्छ। फैसलाको पूर्णपाठमा भनिएको छ, साथै कुनै पनि महिलाले चारजना पुरूषलाई उही समयमा पालै पालो करणीको सहमति दिएको भनी अनुमान गर्न मिल्ने नरहेको हुँदा सोतर्फ कुनै पनि प्रमाण पेश गर्न नसकेको समेतको आधार प्रमाणहरूलाई 2074-75 स्वयम्भू ढलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको पुष्टि हुन्छ। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा मिचाहा वनस्पतिका कारण अधिकांश वन क्षेत्र रोगी बन्दै शीर्षकको खबर प्रकाशित छ। केही वर्ष अघिसम्म हरियो वन नेपालको धन भन्ने नारा निकै घन्किएको हुन्थ्यो, तर अहिले यो नारालाई सरकारी स्तरबाट खासै वास्ता गर्ने गरिएको पाइदैन, न त नागरिक स्तरमा नै यो विषयले चर्चा पाउने गरेको छ। विज्ञहरूका अनुसार जुन बेला हरियो वन नेपालको धन भनेर नारा घन्काइन्थ्यो, सो नारा मार्फत यसको महत्वलाई चित्रण गरिएको हो। तर आज आएर वनको महत्वको चर्चा हुन छोडेसँगै नेपालका वनहरू बढ़ी रोगी र कुपोषित हुन थालेको पाइएको छ, जसका कारण वन क्षेत्रले दिनै वातावरणीय र वस्तुको सेवा क्षेत्रमा नकारात्मक असर परिरहेको छ। वनको अवस्थालाई सुधार नगर्ने र यसरी नै मिचाहा प्रजातिहरू फैलने हो भने अबको 20-25 वर्षभित्र गम्भीर खाले सुरक्षा र खाद्य संकट आइपर्न सक्ने विभागकी वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलकले बताउनुभयो। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट अखबार कार्यक्रम सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। गोर्खापत्र दैनिकमा निरोगी नेपाल अभियान खोप महत्वपूर्ण शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल अभियानमा एचपीभी खोप महत्वपूर्ण भएको बताउनु भएको छ। उहाँले पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप अभियान स्वदेश तथा स्वस्थ देश निर्माणका लागि महत्वपूर्ण पाटो भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा हिजो आयोजित एचपीभी खोप अभियानको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप अभियान निरोगी नेपालको एउटा पाटो भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले बालुवाटार स्थित शिवपुरी माध्यमिक विद्यालयबाट एचपीभी खोप अभियानको शुभारम्भ गर्नुभएको थियो। एचपीभी खोप अभियान सञ्चालन गरेर सरकारले नयाँ कामको थालनी गरेको उहाँको भनाइ थियो। यो खबर गोर्खापत्रमा प्रकाशित छ। गोर्खापत्रबाटै अब राहदानी अभाव हुँदैन शीर्षकको खबर लिँदैछौ। राहदानी विभागले नेपाली नागरिकको माग बमोजिम भविष्यमा राहदानीको अभाव नहुने गरी नयाँ राहदानी खरिद प्रक्रिया अगाडि बढ़ाएको प्रष्ट पारेको छ। राहदानी विभागले वर्तमान सम्झौता बमोजिम आपूर्ति हुने राहदानी पुस्तिकाको मजुदात सकिनु अगावै राहदानी आपूर्ति गर्ने लक्ष्यका साथ खरिद प्रक्रिया अघि बढ़ेको जनाएको छ। हिजो पत्रकारहरूसँग अन्तर्क्रियामा विभागका महानिर्देशक तीर्थराज अरियालले विभागले दक्षिण एसियाकै पहिलो मुलुकका रूपमा विद्युतीय राहदानी सेवा प्रदान गर्न शुरू गरेको अवगत गराउँदै नेपालको राहदानीको गुणस्तर उच्च रहेको बताउनुभयो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रविधिको क्षेत्रमा हुने विकासलाई आत्मसात गरेर अगाडि बढ़न नेपाल टेलिकमलाई सुझाव दिनुभएको छ। नेपाल टेलिकमको मंगलबार राजधानीमा आयोजित 21 वार्षिक उत्सव समारोहमा मन्त्री गुरूङले देशलाई डिजिटल युगमा खर उतार्दै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा उच्चतम फड्को मार्नुपर्ने बताउनु भएको सम्बन्धी यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोषमा सुन धुँदै जीवन धान्दै शीर्षकको खबर प्रकाशित छ। आरूघाट स्थित बुढ़ी गण्डकीको बगरमा माघको ठिही चढ़िरहेको छ। सत्तरी हिउँद कटिसकेका हर्कबहादुर र गौमाया सुनधुवाका दम्पति चिसो स्याठको प्रवाह नगरी बगरमा दिनरात खटिरहेका छन्। जिसमिसेदेखि उनीहरूको दिनचर्या शुरू हुन्छ। एउटा हात बेकममा, अर्को हात पनि अधकल्चो भएका हर्कबहादुर चुच्चेले बालुवा खोतल्छन्, बोरामा हाल्छन्, गौमाया गण्डकीको छिपछिपे पानीमाथि डुण थाप्छिन्, त्यसमाथि गिटी छान्ने चिनौटो राख्छिन्, हर्कबहादुरले खन्याएको बालुवामाथि अञ्जुलीले उवाएर पानी हाल्छिन्। बालुवा र सुन पखालिएर डुँडमा झर्छ, गिटीहरू झिकेर फाल्छिन्। दिनभर चालेको बालुवामा थिग्रिएको सुनौला कर्ण साँझ परेपछि सँगाल्छन्, थैलीमा राख्छन्। साँझ छिप्पिँदै गएपछि बालुवामाथि टाँगेको त्रिपालभित्र सुस्ताउँछन्। 10 वर्षको उमेरदेखि बगरको बालुवामा सुन धुँदै आएका सुन्धुवा दम्पतिको यो 70 हिउँ त्यसै गरी बितिरहेछ। 70 वयमा पनि दिनभरि बालुवा चाल्दा फेला परेको पहेलपुर सुनका कण देख्दा त्यत्तिकै उत्साहित हुन्छन् उनी। 10-11 वर्षको उमेरमा हुन्थे। उहिले बाबुबाजेको पछि लागेर रहरले बालुवा चाल्थे, पछि पेट पाल्न र अहिले परिवार पाल्ने बाध्यताले सुन चाल्छन्। हाम्रो त बाउले पनि यसै गरे, बाजेले पनि यसै गरे, मैले पनि 10 वर्षको उमेरदेखि यसै गरिरहेको छु। उनी भन्छन्, अहिले मेरो परिवार कोही त्रिशुली बगरमा छन्, कोही सेतीमा, कोही माधीमा, कोही मर्स्याङदीमा, कोही त्रिशुलीमा बालुवा चालिरहेका छन्। हाम्रो त खेतबारी पनि यही, नोकरी पनि यही, गाई भैँसीको गोठ भने पनि यही हो, अरू इलम छैन। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा उपभोक्ता अदालत गठन शीर्षकको खबर प्रकाशित छ। सोमबारको मन्त्रीपरिषद बैठकले उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। उपभोक्ता संरक्षण ऐन 2075 गरेको व्यवस्था अनुसार ऐन गठनको निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। काठमाडौँ भक्तपुर र ललितपुरका उपभोक्ताको गुनासो सुनवाई गर्ने गरी अदालत गठन गरिएको मन्त्री परिषद बैठकको निर्णयमा उल्लेख छ। यो खबर नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। लसुन आयात अस्वाभाविक, भारततर्फ तस्करीको आशंका शीर्षकको खबर कान्तिपुर दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। स्वदेशी उत्पादनमा उतार चढ़ाव नआए पनि चालू आर्थिक वर्षको पहिलो 6 महिनामा लसुनको आयात अस्वाभाविक देखिएको छ। भन्सार विभागको 5 वर्ष यताको आयात तथ्याङ्क अनुसार वार्षिक औसतमा 1 अर्ब 15 करोड़ रूपियाँको लसुन आयात हुँदै आएको छ, तर गत साउनदेखि मंगिरसम्ममा 6 अर्ब 18 करोड़को आयात भएपछि प्रश्न उब्जिएको हो। जानकारका अनुसार स्वदेशी उत्पादनले माग नधान्ने भएकाले लसुन आयात नै गर्नुपर्छ, तर अहिलेको आयात अस्वाभाविक देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले बताउनुभयो। यो खबर कान्तिपुर दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। बाल विवाहले बढ़ायो हिंसा शीर्षकको खबर गोर्खापत्रमा प्रकाशित छ। कक्षा 11 पढ्दै गरेकी रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 7 17-वर्षीय पुनम नाम परिवर्तनलाई छिमेकी गाउँका केटाले पिछा गरेको 2 महिनामै भगाएर विवाह गरे। न रोजगार, न परिपक्व उमेर, कुलतको नशामा रहेका ती केटाले कतै उतै कमाउला खाउला भन्दै भारत लिएर गए। त्यहाँ रक्सी खाएर कुटाई खाने दिनचर्या बन्यो। पाँच महिनापछि नेपालकै एक महिलाले पुनमलाई भनिन्, तिमीलाई बेच्न ल्याएको हो, मूल्य मिलाउँदैछ। पुनम छामगाबाट खसे जस्तो भइन्। उनी महिलाको सहायतामा पुनम नेपाल फर्किन्। माइती आउँदा बुवाको मृत्यु भइसकेको थियो। अहिले बुढी आमाका साथमा बेसहारा बहिनी र भाइ छन्। आडबिस्कोट नगरपालिका बाह्रकी हरिमाया नाम परिवर्तनको सात कक्षामा पढ्दा पढ्दै गाउँकै एक युवकसँग माया बस्यो। भागेरै विवाह भयो। विवाह अन्तर्जातीय थियो। घरमा स्वीकार भएन। केही वर्ष लुकेर उनीहरू दाङमा बसे। केटाको एसी दिने बेला घरमा बोलाए। परीक्षा सकेर अर्की केटीसँग विवाह गरेर भारततिर पठाए। हरिमायाको पेटमा बच्चा थियो। छोरी जन्मिन्। एक वर्ष माइतीबाटै लिएर साँझ बिहानको छाक टर्यो। माइतीको बोझ बन्दिन भन्दै हरिमाया सदरमुकाम खलङ्गा पाइन्। होटेलमा काम गरिन्। छोरी चार वर्ष पुग्दा धादिङको एक पुरूषले सात दिन्छु हेरचाह गर्छु भन्दै प्रलोभन पारे। विवाह गरेर धादिङ गएकी हरिमायालाई घरभित्र पस्न दिइएन। तल्लो जातको भएको भन्दै दपाएपछि फेरि खलङ्गा नै आएकी उनको। साथमा अहिले छोरा पनि छ। उनले अरूको लुगा धोएर गिट्टी कुटेर छोराछोरीको छाक टारेकी छन्। बाल विवाहले बढ़ायो हिंसा शीर्षकको यो खबर गोर्खापत्रमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको अन्नपूर्ण पोस्टमा भूमिहीन एकातिर आयोगहरू कतातिर शीर्षकको सम्पादकीय प्रकाशित छ। गोर्खापत्र दैनिकमा अर्थतन्त्रको अर्धवार्षिक तस्विर शीर्षकको सम्पादकीय देखिन्छ। नेपाल समाचार पत्रमा द्वन्द ननिम्त्याउ शीर्षकको सम्पादकीय छापिएको छ। नागरिक दैनिकमा समस्याग्रस्त स्वास्थ्य सेवा शीर्षकको सम्पादकीय प्रकाशित छ भने कान्तिपुर दैनिकमा ग्वारको ओभरपासबाट वारपार भइरहेको ढिलासुस्ती शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।